Now take it with the 21st century perspective. Hasid tha na, Rasulullah se hasad kar raha tha. Animosity thi, nafrat thi, stressed out tha. To psychological impact bhi to ho raha hoga. Jisme animosity ho, hatred ho, jiske andar jealousy ho, hamesha wo insaan stressed out rehta hai. Hamesha wo insaan psychologically deprived rehta hai. Psychologically disturbed rehta hai. To ayat ko dekhe kitni profound hai. 1450 saal purani ayat, lekin aaj ke psychological issues ko aur mental illnesses ko bhi define kar rahi hai. Ki jab insaan dusron ki nematon ke bare mein sochta rehta hai, apni nematein nazar nahi aati, to insaan sirf aur sirf apne aap ko andar se maar raha hota hai. Jahannam ki aag mein to baad mein jalega, abhi to apni khud animosity ki aag mein jal raha hai, apni hi dushmani ki aag mein jal raha hai. اور یہ حقیقت ہے, جب بھی تو اللہ کے رسول کی احادیث کا مفہوم آتا ہے, حاسد سب سے زیادہ نقصان اپنے آپ کو پہنچاتا ہے. ٹھیک ہے, خود جلتا رہتا ہے, خود تکلیف میں رہتا ہے. سائیکولوجیکلی ایموشنز میں جب آپ دوسرے کو سوچ سوچ کے اپنے آپ کو اور اپنی کمی کو سوچتے رہتے ہیں, تو آپ اپنا نقصان کرتے ہیں. تو یہ ایک بیوٹیفل ایکسپلینیشن بعض اسکالرز نے اس آیت نمبر 3 سے دی ہے کہ ابو لہب کو بتا دیا گیا کہ تم اگر اس راستے پر چلتے رہو گے تو ان قریب تم اپنی ہی سائیکولوجیکل پریشر میں, اپنے ہی انیموسٹی کے آگ میں جلتے رہو گے. یہ ایسنس ہے آیت نمبر 3 کا. آگے ابو لہب کے ساتھ دوسری پرسنالٹی جو کانسٹنٹلی اس کے ساتھ ٹائڈ رہی رسول اللہ صلی اللہ علیہ وسلم کے پروفٹ ہڈ کی ڈکلیئر کرنے کے ٹائم سے, سورۃ اللہب آیت نمبر 4, وَامْرَأَتُهُ حَمَّالَةَ الْحَطَبِ, اور اس کی بیوی, وَامْرَأَتُهُ اور اس کی بیوی, حَمَّالَةَ الْحَطَبِ, جو کہ ڈرائی لکڑیوں کو کیری کرنے والی ہے. یعنی کہ اب اس آیت میں, آیت نمبر 4 اور 5 میں, اب جو آخری دو آیات ہیں اس میں ابو لہب کی بیوی کا ذکر آ رہا ہے. ابو لہب کا سپاؤس عروہ بنت حرب, جس کا کنیا, جس کا نک نیم ام جمیل تھا, اور اب آپ کو سارا وہ بیک گراؤنڈ یاد آ گیا ہوگا کہ برابر کے اس کے ٹکر کی اس کی سٹیٹس کی عورت تھی, امیہ فیملی, امیہ لینیج سے تھی, ابو سفیان کی بہن تھی, اور دونوں بہت نوبل ہائی پروفائل مکہ کے لوگ تھے. سو وی ہیو ڈسکس دس کے ہائی پروفائل پاور کپل تھا, سیلیبریٹی کپل تھا مکہ کا, اور دونوں کے اندر وہ نعمتیں جو ابو لہب میں تھیں, وہ نعمتیں اللہ نے اس کو بھی دی تھیں. ام جمیل کا معاملہ یہ تھا, دیکھیں عورتوں کو ناراض نہیں ہونا چاہیے اس بات پہ, بیکاز دیکھیں یہی ہمارا امتحان ہے. ہمارے لیے ہی زینت کو اللہ تعالیٰ نے زمین پر اتارا ہے, سونا ہو یا سلک ہو. مردوں کو تو منع کر دیا کہ وہ نہیں استعمال کریں گے, لیکن عورت سونا پہنے جتنا مرضی پہنے, بس زکوٰۃ ادا کرے, اور سلک عورت کی زینت ہے, جتنا مرضی انجوائے کرے اور پہنے, اپنے دائرے کے اندر پہنے, اپنے جو ہے وہ ڈیسنٹ لباس کی طرح پہنے, اور نامحرم سے اپنی زینت کو چھپائے. اللہ نے جتنی بھی زینتیں, جتنی بھی فارم آف زینت, وہ پرلز ہیں یا وہ کورلز ہیں یا وہ گولڈ ہے یا وہ ڈائمنڈ ہے, اللہ نے سب اتارا ہی عورت کے لیے ہے. دا پوائنٹ از, عورت کا امتحان یہ ہے کہ عورت اس زینت کو اڈاپٹ کر کے نامحرم کی آنکھیں نہ ٹھنڈی کرے, اور عورت اس زینت سے فلانٹ نہ کرے. بس یہ ہمارا امتحان ہے. اور ہمارا امتحان اکثر و بیشتر ہمیں بہت سختی کے ساتھ فیل بھی کر دیتا ہے, اگر ہم نے قرین کو مضبوط کیا ہو. عروہ بنت حرب کا معاملہ بھی یہی تھا, اس کے پاس بےتحاشا نعمتیں تھیں, مگر مسئلہ کیا تھا, ان نعمتوں کو فلانٹ کرتی تھی, اپنا مقام فلانٹ کرتی تھی, اپنا اسٹیٹس فلانٹ کرتی تھی, اینڈ شی لائکڈ ٹو فلانٹ. آپ اس کی بایوگرافی پڑھیں تو آپ کو پتا چلتا ہے. اس کے لیے آتا ہے کہ اس بہت ہی قیمتی نیکلس, پریشس نیکلس کانسٹنٹلی اس کے گلے میں ہوتا تھا, اور یہ عرب کا وہ معاشرہ ہے جہاں چند لوگ ہی آپ کو ملتے تھے اتنے ویلدی کے جو جیولری کا استعمال کرتے ہوں. تو ام جمیل کے لیے آتا ہے کہ بہت قیمتی اس کا ایک اسپیسیفک نیکلس ہوتا تھا جو ہر وقت اس کی گردن میں ہوتا تھا. اس کا معاملہ کیا ہو گیا تھا رسول اللہ صلی اللہ علیہ وسلم کی دشمنی میں, کہ جب بھی یہ رسول اللہ صلی اللہ علیہ وسلم سے کراس کیا کرتی تھی, ظاہری بات ہے نیبر تو تھے, نیکسٹ ڈور نیبر تھے, تو آتے جاتے کبھی نہ کبھی کہیں نہ کہیں آمنا سامنا ہوتا ہوگا. تو جب بھی رسول اللہ کو دیکھا کرتی تھی तो अपना यही नेकलेस जो कि बहुत एक्सपेंसिव नेकलेस था, इसी नेकलेस को पकड़ के कहा करती थी कि लात और उज्जा की कसम खाती हूँ, फॉर श्योर फॉर श्योर फॉर श्योर इतनी कसम खाती हूँ, आई विल स्पेंड द नेकलेस टू कंप्लीट माई एनिमोसिटी अगेंस्ट मोहम्मद। उस अपने नेकलेस को पकड़ के कसम खाया करती थी, यानी मतलब क्या होता था कि मैं अपना कीमती से कीमती, प्रेशियस से प्रेशियस पोजेशन भी मोहम्मद की दुश्मनी में खर्च कर दूंगी, मगर अपने नफरत के मिशन को रोकूंगी नहीं। नाउज़ बिल्ला, इतनी डेडिकेटेड थी रसूल अल्लाह से नफरत में, ये इसका मसला था, ये इसका प्रॉब्लम था। आप अगर नरेशंस मुख्तलिफ पढ़े हैं सीरत की किताबों में तो पता चलता है कि जब ये सूरत सूरत लहब नाजिल हुई है, आपको बताया था ना, शायरा थी, बहुत एलोक्वेंस के साथ बात किया करती थी, बड़ी कॉम्प्रिहेंसिव बात करती थी, शेर कहा करती थी। तो जब ये सूरत नाजिल हुई तो कहा जाता है कि गुस्से में ये सूरत सुनकर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को ढूंढने निकल गई कि कहाँ बैठे हैं। और जब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के बारे में इसको पता चला, इसने कि पूछा इसने कि वो कहाँ है, कद आलिमा कुरैश अन्नी बिन्तु सैयदिहा, और बोलते जा रही थी कि मैं कुरैश जानता है कि मैं कुरैश के लीडर की बेटी हूँ। तो ढूंढते हुए जब ये आई तो दूर से आप सल्लल्लाहु अलैहि वसल्लम और हजरत अबू बकर सिद्दीक ने इसको देखा कि ये आ रही है, और इसके हाथ में, कहा जाता है कि इसके हाथ में एक पत्थर था, तो गुस्से में आ रही थी हाथ में पत्थर लेके। जब गुस्से में इस तरह से उम्मे जमील को हजरत अबू बकर ने आते हुए देखा तो रसूल अल्लाह को वार्न किया, या रसूल अल्लाह ये आपको नुकसान पहुंचा सकती है, शी इज अप्रोचिंग। रसूल अल्लाह ने हजरत अबू बकर सिद्दीक से कहा, डोंट वरी, शी विल नॉट बी एबल टू सी मी, ये मुझे देख नहीं सकेगी। और यही हुआ, आप सल्लल्लाहु अलैहि वसल्लम सामने बैठे हुए थे हजरत अबू बकर के साथ, ये आई और हजरत अबू बकर से पूछा कि मोहम्मद कहाँ है, यानी अल्लाह ने इसकी आंखों को ब्लाइंड कर दिया था कि वो रसूल अल्लाह को देख ही नहीं सके, इसलिए कि उसको इस वक्त ये सूरत सुन के जो नाजिल हुई थी, और जब इसने किसी सहाबी की जुबान से सुनी थी तो ये सूरत सुनकर इसको बहुत सख्त ह्यूमिलिएशन महसूस हो रही थी, सख्त गुस्सा आ रहा था, और इसी मौके पर इसने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के खिलाफ ऊंची आवाज में शायरी करना शुरू कर दी कि हाउ डेयर नाउज़ बिल्ला कि मेरे लिए ऐसे अल्फाज जो हैं वो कोई जुबान से निकाल सकता है। तो ये दुश्मनी में डेडिकेटेड औरत थी, डोंट फॉरगेट, इसने अपने शौहर का हर एंगल से साथ दिया। इसी पॉइंट पर एक बहुत ही खूबसूरत एक्सप्लेनेशन, जो कि लफ्ज जो यहाँ आयत नंबर 4 में पहला लफ्ज आया है, इमरातु, इमरातु औरत के लिए इस्तेमाल होता है, बीवी के लिए इस्तेमाल होता है, इमरातु औरत के लिए भी आता है और अरबी जुबान में ये फौरन स्पाउस बीवी के लिए भी इस्तेमाल होता है। आप देखेंगे कि कुरान में दो अल्फाज फॉर द वाइफ यूज हुए हैं, एक तो जौज का लफ्ज इस्तेमाल हुआ है, जौज इन आइदर केस हस्बैंड और वाइफ दोनों के लिए आता है, लेकिन हम इस वक्त अंडर द ब्रैकेट ऑफ बीवी बात कर रहे हैं, सो आई एम जस्ट एक्सप्लेनिंग टू वर्ड्स एक्सप्लेनेशन टू यू, जो कि आयत नंबर 4 का पहला लफ्ज है इमरातु। कुरान में दो अल्फाज आए हैं वाइफ के लिए, एक तो यही है जो यहाँ आया है इमरातु, और दूसरा है जौज, ये दोनों अल्फाज आए हैं। अल्लाह ताला ने कभी बीवी को बताने के लिए इमराआ का लफ्ज इस्तेमाल किया और कभी अल्लाह ताला ने जौज का लफ्ज इस्तेमाल किया। जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए आता है, या अय्युहन नबी, ए नबी सल्लल्लाहु अलैहि वसल्लम, कुल ली अजवाजी का, कह दीजिए अपनी बीवियों से। इसी तरह से आदम अलैहि सलाम से सूरह बकरा में अल्लाह ताला ने कहा, या आदम उस्कुन, ठहरो, अंता तुम वज़ौजुका फिल जन्ना, तुम और तुम्हारी बीवी दोनों जन्नत में ठहरो। फिर फिरौन की बीवी, बीबी आसिया के लिए इमरातु फिरौन का लफ्ज आया है। इसी तरह ज़करिया अलैहि सलाम की वाइफ के लिए वकानत इमरातुन आकिर, आकिरा, आकिर का लफ्ज, इमरा का लफ्ज आया है। ठीक है, तो ये दो अल्फाज आपको कॉन्स्टेंटली चेंज, इंटरचेंजेबली इस्तेमाल होते हुए मिलते हैं, कभी जौज मिलेगा कभी इमरातु मिलेगा। नाउ अ वेरी इंपॉर्टेंट पॉइंट एट दिस पॉइंट, क्योंकि बीवी का जिक्र आ रहा है, एक कपल का जिक्र है, शौहर बीवी का जिक्र है, तो एक बहुत इंपॉर्टेंट पॉइंट जिसका हमारे आज के लाइफस्टाइल से, हमारी आज की अप्रोच से बड़ा गहरा ताल्लुक है, एंड इट्स अ वेरी गुड टॉपिक टू डिस्कस, जो मुझे लगा कि आई थिंक इट्स अ बेटर प्लेस टू डिस्कस हियर, इसलिए कि आगे फिर मौका नहीं मिलेगा। देखिए, किसी भी माशरे के लेवल के ऊपर, सोसाइटल लेवल के ऊपर शादी के दो फायदे हैं, दीज आर द मेन टू ब्रॉड बेनिफिट्स। इसके बाद आप उनको सब डिवाइड करते जाएं तो डेफिनेटली और बहुत से फायदे हैं। शादी के सोसाइटल लेवल पर ब्रॉड स्पेक्ट्रम में दो फायदे हैं। नंबर वन, टू इंक्रीज गुड इन सोसाइटी एंड डिक्रीज करप्शन। दिस इज नंबर 1 बेनिफिट एट द सोसाइटल लेवल ऑफ द वेडिंग, टू इंक्रीज गुड इन सोसाइटी, माशरे में खैर का फैलाना, ताकि माशरे में फसाद कम से कम हो जाए। बिकॉज ये जो मैरिज इंस्टीट्यूशन है, ये हार्मनी क्रिएट करता है दो लोगों से, दो खानदानों में, फिर दो खानदानों से बढ़ते बढ़ते ये पूरे माशरे पर इम्पैक्ट करता है। इसलिए कि दो लोग करीब आते हैं तो वो दो खानदानों को करीब लाने का जरिया बनते हैं। डोंट फॉरगेट दिस, सही? दो लोगों के करीब आने में भी लिता स्कूनू इलेहा का कॉन्सेप्ट सूरह रोम का याद रखें कि असल कॉन्सेप्ट क्या है कि शौहर और बीवी एक दूसरे के लिए कुशन बन जाएं, एक दूसरे को सपोर्ट करने वाले बन जाएं, एक दूसरे का लिबास बन जाएं, एक दूसरे को काउंसिल करने वाले बन जाएं, एक दूसरे को एडवाइस करने वाले बन जाएं, एक दूसरे का सहारा बन जाएं। ये नंबर 1 बेनिफिट है निकाह का, मैरिज इंस्टीट्यूशन का, ठीक है? तो सोसाइटल लेवल पर, और फिर इसके बाद आप इसके ऊपर तो आप पूरा लेक्चर कर सकते हैं ना, जाहिर बात है ये टॉपिक मेरा नहीं है, तो मैंने सिर्फ टच किया है इसको। ये बेसिक रीजन है जिसको आप कहती हैं हार्मनी। दिस इज कॉल्ड द हार्मनी, द नंबर 1 बेनिफिट इज द हार्मनी, हार्मनी बिटवीन द कपल, हार्मनी बिटवीन द यू कैन से टू फैमिलीज, एंड हार्मनी अमंग द सोसाइटीज डिवेलप हो जाती हैं इस निकाह के इंस्टीट्यूशन से। सो ये नंबर 1 बेनिफिट है सोसाइटल लेवल पर। नंबर 2 बेनिफिट जो मैरिज इंस्टीट्यूशन का है वो है मैरिज निकाह इज द ओनली लिजिटिमेट मीन जिससे इंसान अपनी स्पीशी को कंटिन्यू करता है। दिस इज दी ओनली लिजिटिमेट मीन, वरना याद रखें इंसान का बच्चा इलिजिटिमेट मीन से भी पैदा हो जाता है। ऐसा नहीं है कि निकाह के दायरे के बाहर दो लोग ये काम करेंगे तो जो है वो इंसान की स्पीशी कंटिन्यू नहीं करेगी, इलिजिटिमेट मीन से भी हो जाएगा, बट वो इलिजिटिमेट मीन से। आप उठाकर देख लें तमाम रिलीजन्स को, इलिजिटिमेट मीन से बच्चे को डिलीवर करना ये कहीं भी किसी भी सोसाइटी में एक एक्सेप्टेबल एक्शन नहीं रहा है, सही? लेकिन शादी एक ऐसा इंस्टीट्यूशन है जिससे आप लिजिटिमेट तरीके से अपनी स्पीशी को कंटिन्यू करते हैं। दिस इज कॉल्ड मैरिज, दीज आर द टू बेनिफिट्स। और इसी इसी को आगे बढ़ाते हुए जो मैंने आपके सामने ये इस वक्त डिटेल रखी है, शेख अशरावी, शीन आइन रॉ अलिफ वाव या, शेख अशरावी ये इजिप्शियन मुस्लिम ज्यूरिस्ट हैं, और इन्होंने अपनी किताब में इस कॉन्सेप्ट के बारे में बड़ी अच्छी डिटेल दी है। इन्होंने लिखा है कि आप देखेंगे कुरान में दो अल्फाज जो इस्तेमाल हुए हैं, इमरातु और जौज। आपको जो दो कॉन्सेप्ट मैंने अभी बताए, शादी के दो बेनिफिट, हार्मनी फंडामेंटल पर्पस एंड चिल्ड्रन फंडामेंटल पर्पस, ठीक है? ये दो चीजें वो कहते हैं कि आप ये देखेंगे कि जो जौज और इमरा का लफ्ज आया है, अल्लाह ने जौज का लफ्ज कुरान में वहां वहां इस्तेमाल किया है। जाहिर बात है, नाउ यू हैव टू लुक इन कुरान अपने तदब्बुर को करते हुए कि कहाँ कहाँ इस्तेमाल हुआ है, और फिर आपको उसका कॉन्टेक्स्ट देखना होगा। वो कहते हैं कि अल्लाह ने जहां जहां कुरान में जौज का लफ्ज इस्तेमाल किया है, वहां ये इस्तेमाल वहां हुआ है जहां ये फंडामेंटल बोथ बेनिफिट्स मौजूद है, यानी हार्मनी भी है और चिल्ड्रन भी हैं, बच्चे भी हैं, वहां जौज आया है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अजवाज के लिए जौज सिंगुलर नहीं, वो प्लोरल आता है, अजवाजुम मुताहरात आता है कलेक्टिवली। तो यकीनन अब जब कलेक्टिवली आ रहा है तो आपकी औलाद भी हुई, और कलेक्टिवली आ रहा है अल्हम्दुलिल्लाह, तो आपका हर जो अपना पेयर बना जौजा के साथ उसमें हार्मनी भी थी। तो अल्लाह ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अजवाज के लिए जौज का लफ्ज इस्तेमाल किया है। याद रखें इसका हरगिज ये मतलब नहीं है, एक तो हम लोग फौरन फौरन जो है ना वो मफहूमुल मुखालिफा निकालना शुरू कर देते हैं, हम स्कॉलर्स नहीं हैं ना, हम तावीलात करने वाले हैं ना, हम मुफस्सिर कुरान हैं। हाँ, मुफस्सिर कुरान जो थे वो आयात का मफहूमुल मुखालिफा निकाला करते थे, बट ये आपका और मेरा काम नहीं है। हम समझते हैं कि जब हमने कहा अजवाज इन दोनों को جو ہے وہ کیری کرتا ہے ہارمنی اور چلڈرن کے مفہوم کو. تو اس کا مطلب ہے کہ امراء کا لفظ جو ہے وہ کوئی خدا نخواستہ نیگیٹو کونوٹیشن میں استعمال ہوا ہے. نہیں, اٹس ناٹ لائک دس. ضروری نہیں ہوتا, دس از جسٹ دا مائنڈ سیٹ کہ اگر ساس نے چھوٹی بہو کی تعریف کر دی تو بڑی بہو کہتی ہے اٹس انڈرسٹوڈ کہ اب میری برائی ہے. نہیں, اس کا یہ مطلب نہیں ہے. ایٹ دیٹ پوائنٹ وہ چھوٹی بہو کی تعریف کر رہی ہے. اب جب آپ کا موقع آئے گا ان شاء اللہ وہ آپ کی تعریف بھی کر دیں گی. اللہ سب ساسوں کو بہت محبت سے اپنی بہوؤں میں انصاف کرنے کی توفیق عطا فرمائے. تو اس کا یہ مطلب نہیں ہے کہ زوج میں دونوں بینیفٹس امبیڈڈ ہیں, ہارمنی اور چلڈرن والے, تو شاید کیا امراہ جو ہے وہ کوئی کم ویلیو کا ہے یا برا لفظ ہے. نہیں, امراہ بھی نوبل لفظ ہے, وائف کے کانوٹیشن میں آیا ہے. بٹ آپ خوبصورتی دیکھیں, یا حضرت زکریا علیہ السلام کی بیوی کا جب ذکر آیا, ابھی ان کے پاس اولاد نہیں تھی, تو آتا ہے وکانت امرأۃ عاقرہ. بچے نہیں تھے نا, ہارمنی تو تھی بٹ آؤٹ آف دا ٹو بینیفٹس بچے نہیں تھے. تو لفظ زوج نہیں آیا زکریا علیہ السلام کی وائف کے لیے, امرأۃ آیا. وَوَهَبْنَا لَهُ يَحْيَى. اب کیا ہوا, اللہ تعالیٰ نے زکریا علیہ السلام کو اولاد دے دی, حضرت یحییٰ عطا کر دیے. وَوَهَبْنَا لَهُ يَحْيَى وَأَصْلَحْنَا لَهُ زَوْجَهُ. ہم نے ان کو یحییٰ عطا کیے اور ان کے زوج کو ان کے لیے سپر پرفیکٹ کر دیا, یو کین سے ریفکس کر دیا. دس از دا بیوٹی آف دا ورڈنگز آف دا قرآن آف اللہ سبحانہ و تعالیٰ. دس از دی ان ڈیپتھ اسٹڈی. سو جب تک اولاد نہیں تھی زکریا علیہ السلام کی وائف امرأۃ تھی. جب اللہ نے اولاد عطا کر دی یحییٰ علیہ السلام کے بعد, زکریا علیہ السلام کی وائف زوجہ کے لفظ کے ساتھ مینشن کی گئی. یہاں یہ بات بھی پلیز سن لیں, جس کپل کی اولاد نہ ہو, پلیز لسن دس ویری کیئرفلی. میں نے سوسائٹل لیول کے بینیفٹس بتائے کہ ایک میجر وجہ شادی کرنے کی کیا ہوتی ہے, ہارمنی دا میجر ریزن, اینڈ دا سیکنڈ بینیفٹ آف دا سوسائٹی فار دا ہومو سیپینس فار دا ہیومن بینگس کہ ان کی اسپیشی آگے کنٹینیو کرتی ہے. لیکن جس کپل کی اولاد نہیں ہے, اس کا ہرگز سے مطلب نہیں ہے کہ ان کا ہسبینڈ وائف کا ریلیشن شپ کچھ انکمپلیٹ ہے. اس کا ہرگز یہ مطلب نہیں ہے. یہ اللہ کی عطا ہے. اللہ کچھ کو اولاد دیتا ہے, کچھ کو اولاد نہیں دیتا. اللہ کچھ کو بیٹے اور بیٹیاں ملا کر دیتا ہے, کچھ کو ایک جینڈر دیتا ہے. اگر کسی کپل کی اولاد نہیں ہے, یاد رکھیں اللہ کی نظر میں اگر وہ عبادت کرنے والا, اللہ کی اطاعت کرنے والا کپل ہے, تو اللہ کی نظر میں اس کپل کا رینک کم نہیں ہوتا. میں نے آپ کے سامنے مقاصد نکاح رکھے ہیں, جس کو آپ مقاصد نکاح کہیں یا پرپز آف میرج کہیں. لیکن اگر اللہ نے آپ کو اولاد نہیں دی ہے فار ایکس وائی زیڈ ریزن, تو یاد رکھیں اللہ نے آپ کو کسی اور کام کے لیے فرصت دی ہے. یوٹیلائز یور پوٹینشیلز ان سم ادر گڈ ایکٹیویٹیز. ٹھیک ہے, یہ بہت ضروری تھا یہاں پر بتانا. تو اب جب ابو لہب کی بیوی کے لیے بات آ رہی ہے, دس از انشاءاللہ بس میں اس پوائنٹ کے اوپر اپنی آج کی ٹاک کمپلیٹ کروں گی, ریسٹ وی ول اسٹارٹ ٹمارو انشاءاللہ. ابو لہب کے لیے اب جب بات آئی, اب آپ کو دو الفاظ پتہ چل گئے, زوج آیا امرأۃ آیا, شادی کے دو مقاصد پتہ چل گئے, نکاح کے دو مقاصد پتہ چل گئے, ٹو ڈیولپ دا ہارمنی بٹوین ٹو پیپل بٹوین دا ٹو فیملیز اور ٹو کنٹینیو دا اسپیشی ود دا لیجیٹیمیٹ وے. اور آپ کو یہ پتہ چل گیا کہ قرآن نے زوج کا لفظ جہاں دونوں چیزیں ہیں وہاں استعمال کیا, جہاں ایک مسنگ ہے وہاں امرأۃ استعمال کیا. ناؤ فوکس آن دا آیا آف سورۃ اللہب. اللہ نے آیت نمبر 4 میں فرمایا وَامْرَأَتُهُ حَمَّالَتَ الْحَطَبِ, اور اس کی بیوی, اور بیوی کے لیے لفظ آیا امرأۃ. کیوں, دونوں میں تو بڑی ہارمنی تھی, بیکاز اینیموسٹی میں رسول اللہ کی دونوں بڑا مل کر ٹیم اپ ہو کر کام کرتے تھے, دونوں مل کر اسلام کے دشمن تھے, پلس دونوں کے بچے بھی تھے, دونوں کے اپنے ہی بچے تھے. ایسا نہیں تھا کہ وہ ابو لہب کی پرانی بیوی سے بچے تھے, دونوں کے اپنے بچے تھے. سو پھر کیوں اللہ تعالیٰ نے امرأۃ کا لفظ استعمال کیا؟ اب بیوٹیفل ایکسپلینیشن, اور ایسی ایکسپلینیشن جو ان دو کی شخصیت کو تو آپ کو الیبوریٹ کرے گی ہی کرے گی. ہمیں اپنی زندگیوں میں بڑی ڈیفینیشنز کو کریکٹ کرنے کے لیے اسٹرانگ کانٹینٹ دے دے گی. اللہ تعالیٰ نے, اسکالرس کہتے ہیں کہ ابو لہب کی بیوی کے لیے امرأۃ اس لیے استعمال کیا کہ یہاں پر دو نیگیٹو لوگ ہیں. ٹو نیگیٹو پیپل کانٹ میک اے پازیٹو موو ان دا سوسائٹی. ایسی ہارمنی جو دین کے خلاف ہو وہ اللہ کی نظر میں ہارمنی نہیں ہے. ایسا امن جو گناہ کے کاموں پر ہو وہ اللہ کی نظر میں امن نہیں ہے. ایسا دو لوگوں کا ٹیم اپ کر جانا جو مل کر اللہ کی نافرمانی کرتے ہیں اور بہت خوش رہتے ہیں, بظاہر لوگوں کو لگتا ہے ویری پیسفل کپل, اللہ کی نظر میں نہ وہ امن ہے نہ وہ ہارمنی ہے. ہارمنی, امن, پیس صرف اور صرف اللہ کی اطاعت کے ساتھ کنیکٹڈ ہے. ہارمنی از انکریز آف گڈ, دیٹس اٹ. جب دونوں مل کر معاشرے کو خیر دیں گے تو ہارمنی آئے گی. جب دونوں مل کر معاشرے کو خیر نہیں دے رہے تھے, ابو لہب اور ام جمیل, تو ہارمنی کیسے آ سکتی تھی؟ تو اللہ نے لفظ کیا استعمال کیا؟ زوج نہیں, امرأۃ. ناؤ دا لاسٹ پوائنٹ اینڈ ویری امپورٹینٹ پوائنٹ. دیکھیں, ہم خواتین کی عادت بن گئی ہے کہ ہم جب قرآن میں اس طرح کی پرسنالٹیز کو پڑھتے ہیں, اس طرح کی شخصیات کو پڑھتے ہیں, جہاں پر جیسے ابھی ہم نے پڑھا کہ یہ کپل جو تھا اس میں ہارمنی نہیں تھی, آل دو دونوں گناہ پر ایک ساتھ تھے, آل دو بڑا ٹیم اپ کپل تھا, لیکن کیونکہ اللہ کے لیے اکٹھے نہیں تھے تو اللہ کی نظر میں امن نہیں تھا, ہارمنی نہیں تھی. یہاں پلیز, آپ میں سے کوئی بھی بیوی اپنے شوہر کی کسی بھی برائی کو اس وقت ذہن میں لاتے ہوئے پلیز پلیز اس کو ابو لہب سے نہ ملائے. پلیز, اللہ نہ کرے, اللہ نہ کرے کہ کسی انسان کی پرسنالٹی ابو لہب جیسی ہو. ہی واز دا اسٹانچ اینیمی, ہی واز دا اونلی اینیمی, دا ریچٹ اینیمی, جس کا نام لے کر قرآن میں سورت نازل کی گئی ہے. پلیز کبھی بھی نہیں سوچیے گا, اور میں آپ سے ریکویسٹ کروں گی کہ کبھی بھی ابو لہب کا سوچ کر کہ اس میں ہارمنی نہیں تھی, اس کپل میں ہارمنی نہیں تھی کیونکہ دونوں اللہ کے نافرمان تھے, تو اب میں اپنے کپل کے ساتھ, اپنے ہسبینڈ کے ساتھ ہارمنی کیسے محسوس کروں جبکہ میں تو بہت نیک ہوں, ان میں تو یہ برائیاں. آئی ڈو اگری, آپ کے شوہر میں برائیاں ہو سکتی ہیں, بٹ لیٹ می آسک یو ون مور تھنگ, کیا آپ میں کوئی برائی نہیں ہے؟ کیا آپ میں کوئی غلطی نہیں ہے؟ کیا آپ میں کوئی شارٹ کمنگ نہیں ہے؟ مانا کہ آپ میں کوئی بلیٹنٹ گناہ نہیں ہوگا. آئی ڈو اگری, الحمدللہ. یہ بات ابھی سے نہیں, یہ بات کئی صدیوں سے یہ بات رپورٹڈ ہے کہ جب عورتیں اسپریچویلٹی کی طرف آتی ہیں تو عورتیں بہت تیزی سے اللہ کی رحمت سے اسپریچویلٹی کے درجات میں اوپر جاتی ہیں. یہ بڑی اللہ کی رحمت رہی ہے, یہ اللہ کا بڑا کرم رہا ہے, لیکن اس کا ہرگز یہ مطلب نہیں ہے کہ ہم سن لیس ہو جاتی ہیں. اس کا ہرگز یہ مطلب نہیں ہے کہ ہم میں گڑبڑ نہیں ہوتی, ہم میں کمی نہیں ہوتی, ہم میں کوئی برائی نہیں ہوتی. مانا کہ آپ میں کوئی بلیٹنٹ گناہ نہیں ہوگا, لیکن دیکھیں کسی کا شوہر بھی, کوئی عورت اس بات کو اپنے آپ سے کبھی نہ جوڑے کہ ناؤزباللہ میرے شوہر فرعون جیسے اور میرے شوہر جو ہیں وہ ناؤزباللہ ابو لہب جیسے. وہ کتنے بھی برے صحیح, ڈونٹ فورگیٹ, لا الہ الا اللہ, محمد الرسول اللہ کہنے والے ہیں. Don't forget this. اور جب ان کی زبان سے لا الہ الا اللہ محمد الرسول اللہ نکلتا ہے, کبھی نہ کبھی کوئی نہ کوئی نیکی تو کرتے ہی ہوں گے. اٹھائیں نہ دعا کے لیے ہاتھ اور مانگیں ہارمنی اپنے شوہر کے ساتھ. جو شوہر ہیں وہ مانگیں ہارمنی اللہ کی اطاعت میں, کہ اللہ مجھے اپنی بیوی کے ساتھ وہ ہارمنی عطا کر, کہ ہم دونوں مل کر اپنے گھر میں, اپنی اولاد میں, اپنی فیملی میں, اپنی سوسائٹی میں اور اس امت میں خیر کو پروڈیوس کرنے والے بن جائیں. مانگے اللہ سے ہارمنی, اس کے اس وقت عطا کے خزانے کھلے ہوئے ہیں. ہاں, کسی میں کوئی کمی ہو سکتی ہے, بٹ پلیز ازیوم ہم اینڈ ازیوم ہر, اے ہیومن بینگ. وہ مسلمان ہیں, نہ وہ مشرک ہیں, نہ وہ مشرقین عرب جیسے ہیں, نہ نعوذ باللہ ابو لہب جیسے ہیں, نہ ہی فرعون جیسے ہیں. ہاں, ان میں کمی ہے. دعا کے لیے ہاتھ اٹھائیں, ان کی اچھائیوں پر فوکس کریں. لیٹ می ٹیل یو ون فائنل تھنگ ایٹ دا اینڈ آف مائی ٹاک, آپ لوگوں کی اچھائیوں سے ان کو ایڈریس کرنا شروع کر دیں. لوگوں کی اچھائیاں بہت تیزی سے فلرش ہونے لگ جاتی ہیں. آپ لوگوں کو ان کی برائیوں کے ساتھ ریلیٹ کرتے رہیں. ایک بچہ آپ کی بات نہیں مانتا, آپ بار بار اس کو رب ان کریں, تم کبھی بات نہیں مانتے, अल्टीमेटली ये उसका एक लाइफस्टाइल बन जाएगा, वो कभी आपकी बात नहीं मानेगा। आप उसको बार बार एहसास दिलाएं, यू आर सच अ गुड बॉय, यू आर सच अ गुड गर्ल, तुम तो मेरा प्यारा बच्चा हो बेटा, तुम तो हमेशा बात मानते हो, आई नो यू विल इंशाल्लाह बिकम अ वेरी गुड पर्सन ऑफ दिस सोसाइटी। इस तरह से आप उसके अंदर का अच्छा इंसान बाहर लाएंगे। सेम थिंग यू हैव टू अप्लाई ऑन योर हस्बैंड्स। मैं किसी गलत चीज को इस वक्त सपोर्ट नहीं कर रही। आई डू एक्सेप्ट कि माशरे में बुराइयां हैं, बाज़ औक़ात मर्द उसमें इन्वॉल्व हो जाते हैं, हक अदा नहीं कर पाते। आई एम नॉट टॉकिंग अबाउट टू ऑल द मैन ऑफ द सोसाइटी, बट टू द मैन दोज आर प्रॉब्लमैटिक, इट्स ओके। शैतान के काबू में है, करीन के काबू में है। आप उनकी अच्छाइयों पर फोकस करना शुरू करें, रब से दुआ मांगें, डोंट फोगेट दे आर कलमा गो मुस्लिम्स, डोंट फोगेट, इनशाला इनशाला विद अल्लाह रहमत एंड विद योर दुआज दे कैन कम ऑन द राइट ट्रैक। अल्लाह ताला हम सबको अपने अपने स्पाउसेस के साथ बेहतरीन हार्मनी अता फरमाए। अल्लाह हमें राइचियस औलाद अता फरमाए, अल्लाह सेहतमंद औलाद अता फरमाए। अल्लाह आपने जिन कपल्स को अभी तक औलाद नहीं दी है, अपनी रहमत से उनको सेहतमंद और राइचियस औलाद अता फरमाइए। अल्लाह जिन कपल्स को आपने उस एज से निकाल दिया है कि उनके पास अब औलाद नहीं है, अल्लाह आपके तो हाँ हमारा ईमान है कि मोजज़ात किसी वक्त भी हो सकते हैं। हाँ, आपने ही हमें अपने कलाम में कहा है ला तक़नतु मिन रहमतिल्लाह, अल्लाह उनको अपनी नेमत से नवाजिए और अल्लाह उनको पॉजिटिव कंस्ट्रक्टिव माइंडसेट अता फरमाइए ताकि वो माशरे में अच्छी एक्टिविटीज में इन्वॉल्व हो सकें। अल्लाह ताला हर एंगल से हमें बुराइयों से, शर से और गुनाहों से महफूज रखे। अल्लाह ताला हम सबको अपने अपने स्पाउस के लिए और हमारी औलादों के लिए आगे बेहतरीन जौज अता फरमाए। सुभानक अल्लाहुम्मा व बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। अल्लाहुम्मा जअलना फी रमदान मिन अल मुस्तगफिरीन व जअलना फी रमदान मिन इबादिका सालिहीन व जअलना फी रमदान मिन औलियाइकल मुकर्रबीन बिरअफतिका या अरहमर राहिमीन। जज़ाकल्लाहु खैरन। इंशाअल्लाह कल आपसे 3:15 बजे पाकिस्तान स्टैंडर्ड टाइम बात होगी। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।